بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. اندازہ جہاں میں آج گفتگو ہوگی کابل واشنگٹن اسٹریٹیجک معاہدے پر، اور ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین، جیسا کہ آپ نے خبروں میں ملاحظہ فرمایا، افغانستان اور امریکہ کے صدور نے کابل واشنگٹن اسٹریٹیجک معاہدے پر دستخط کر دیے ہیں. امریکی صدر باراک اوباما منگل کو بغیر کسی اعلان کے اچانک کابل پہنچے اور معاہدے پر دستخط کے بعد بدھ کی صبح یہاں سے روانہ ہو گئے. معاہدے پر دستخط کے بعد افغان صدر حامد کرزئی نے دعویٰ کیا ہے کہ یہ معاہدہ کسی بھی تیسرے ملک کے لیے خطرہ نہیں ہے، اور اس میں 2014 کے بعد افغانستان اور امریکہ کے روابط اور تعاون کی نوعیت کا تعین کیا گیا ہے. امریکی صدر باراک اوباما نے بگرام اڈے سے امریکی عوام سے خطاب میں اس معاہدے کو اپنی حکومت کی ایک بڑی کامیابی قرار دیا. یہ ایسی حالت میں ہے کہ روس نے معاہدے کے شفاف نہ ہونے کے تعلق سے تشویش ظاہر کی ہے، اور ایرانی وزارت خارجہ کے افغانستان کے شعبے کے ڈائریکٹر نے کہا ہے کہ معاہدے میں بہت سی باتیں واضح نہیں ہیں، جس کی وجہ سے افغانستان کے پڑوسی ممالک کے ساتھ روس بھی اپنے لیے خطرہ محسوس کر رہا ہے. انہوں نے کہا ہے کہ اس معاہدے کے عملی ہونے کے بعد افغانستان امریکہ کے ساتھ روس اور چین کی رقابت کے میدان میں تبدیل ہو سکتا ہے، اور اس کے ساتھ ہی امریکہ اس خطے میں اپنے اسٹریٹیجک اہداف تک رسائی کے بجائے ایسے نئے بحران سے دوچار ہو سکتا ہے جس پر قابو پانا واشنگٹن کے بس سے باہر ہوگا. اس سے پہلے افغانستان کے وزیر خارجہ زلمہ رسول نے گزشتہ ہفتے بتایا تھا کہ اس معاہدے میں فوجی تعاون شامل نہیں ہے، اور دونوں ملکوں کے درمیان فوجی تعاون کے بارے میں الگ سے معاہدہ کیا جائے گا. انہوں نے بتایا تھا کہ معاہدے کی مدت 10 سال مد نظر رکھی گئی ہے، اور 2014 سے 2024 تک اس کا اطلاق ہوگا، جس کے بعد معاہدے میں فریقین کی منظوری سے توسیع کی جا سکتی ہے، اور اس کے علاوہ دونوں فریقوں کی منظوری سے یہ معاہدہ قبل از وقت منسوخ بھی کیا جا سکتا ہے. اس موضوع پر گفتگو کے لیے آج ہم نے اسٹوڈیو میں آنے کی دعوت دی ہے سیاسی امور کے ماہر ساجد رضوی صاحب کو. تو آئیے ان سے گفتگو کا آغاز کرتے ہیں. ساجد صاحب، کابل واشنگٹن اسٹریٹیجک معاہدے پر دستخط ہو چکے ہیں، اس معاہدے کے بارے میں آپ کی رائے کیا ہے؟
بسم اللہ الرحمن الرحیم. جیسا کہ آپ نے اپنی تمہیدی گفتگو میں آغاز میں کہا اور اشارہ کیا اسلامی جمہوری ایران کی وزارت خارجہ کے بیان کی طرف، اور اس کے ساتھ ساتھ روس کے خدشات اور تحفظات جو ہیں ان کے پیش نظر، عام طور پر جو افغانستان کے امور پر نظر رکھنے والے مبصرین ہیں اور تبصرہ نگار ہیں، ان کی رائے یہی ہے کہ اس معاہدے میں بہت زیادہ ابہامات پائے جاتے ہیں اور کوئی بھی چیز واضح نہیں ہے. اور اس کی بنیادی وجہ جو ہے یہ بتائی جاتی ہے کہ ایک طرف امریکہ ہے جو دنیا کی سپر پاور ہے اور اپنے آپ کو واحد دنیا کی طاقت سمجھتا ہے، اور دوسری طرف افغانستان جیسا ایک چھوٹا سا علاقے کا ملک ہے کہ جو پچھلے 10-12 برسوں سے افغانستان جو نیٹو فورسز کے کنٹرول میں ہے، خاص طور پر امریکہ کے قبضے میں ہے، اور بحران کی صورت حال وہاں پر خانہ جنگی کی صورت حال ہے. ایسی صورت میں اس معاہدے کا طے پانا جو ہے وہ یہ مکمل طور سے یک طرفہ ہے، اور اس میں جو ہے کوئی بھی ایسا تاثر نہیں ملتا کہ یہ امریکہ نے جو ہے وہ افغان عوام کے مفاد میں یا اس خطے کے مفاد میں کوئی ایسا قدم اٹھایا ہو. البتہ دوسری رائے یہ کہ امریکی فورسز جو ہیں یہاں پر اپنے تمام اہداف میں جو جس کے لیے وہ یہاں تعینات ہوئے، جس کے لیے ان کو یہاں بھیجا گیا، اسے مکمل طور سے ناکام ہو چکے ہیں، اور ان کو یہاں سے بحفاظت یا باعزت طور پر نکالنے کے لیے اس قسم کے کسی معاہدے کا کیا جانا جو ہے وہ ضروری تھا، कि अमरीकी आवाम भी जो है वो इस चीज़ से जो है वो राज़ी नज़र आएँ और अफगान आवाम भी जो है अमरीका के ख़िलाफ़ जो नफ़रतों का मलावा फट पड़ा है और जो नज़र आ रहा है उसमें कहीं किसी हद तक जो है वो कमी लाई जा सके। इसके अलावा एक और चीज़ जो है वो ये कि जो दोनों पार्टियां हैं यानी एक तरफ अफगानिस्तान और एक तरफ अमेरिका, माजी में अगर हम इसी किस्म के माहदे दूसरे मुल्कों के साथ देखें, इराक़ की सूरत हाल भी तकरीबन अफगानिस्तान जैसी ही रही और लेकिन इराकी हुकूमत ने बहरहाल अपने इकतदार और इस्तेहकाम का सबूत देते हुए वहाँ से अमरीकी फोर्सेज को निकालने का माहदा जो किया था उस पर पाबंदी करवाई और अमेरिकी फोर्सेस को वहाँ से निकलना पड़ा, लेकिन इसके बाद भी हम देख रहे हैं कि अफगान इराकी अवाम के जो मसाइल हैं, जो इराकी हुकूमत की मुश्किलात हैं, वो अपनी जगह बदस्तूर अमेरिका के तरफ से अभी तक जो हैं वो बरकरार हैं और आज भी जो हैं इराकी अवाम मसाइल और मुश्किलात को झेल रहे हैं और उन्हें इलाकाई और आलमी सतह पर भी मुश्किलात का सामना है।
जी बहुत बहुत शुक्रिया। और हमारे लंदन स्टूडियो में बर सगैर के मुमताज दानिश्वर मंजूर रिजवी साहब मौजूद हैं। रिजवी साहब अस्सलाम वालेकुम जनाब। जनाब काबुल वाशिंगटन स्ट्रेटेजिक मुआहदा, बताया जाता है कि इसमें काफी इबहाम पाया जाता है, गैर शफाफ है, बहुत सी बातें वाजे नहीं हैं। दोनों मुल्कों के सुदूर ने इस मुआहदे पर दस्तखत के बाद इसको दोनों मुल्कों के रवाबित में एक नए दौर के आगाज का तो ऐलान किया, लेकिन इसकी तफसीलात नहीं बताई गई हैं और जिसके ताल्लुक से पड़ोसी मुल्कों को भी तशवीश है और अफगान अवाम में इसकी मुखालफत पाई जाती है। ये जो इबहाम रखा पाया जाता है, ये इबहाम आप क्या समझते हैं, दानिश्ता रखा गया है या ये महसूस किया जा रहा है कि इबहाम है इसमें?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। असली बात तो यह है कि ये जो मुआहदे होते हैं, जब अमेरिका किसी से मुआहदे करता है
जी,
और देखना ये होता है किस ताकत से वो मुआहदे कर रहा है। अगर उसके हम पल्ला वो ताकत हो या उसमें दूसरे ममालिक की भी कुछ वक़्त हो तो फिर तो उसे मुआहदा कहा जा सकता है। इसको लफ्ज़ मुआहदा कहना ही गलत है कि मुआहदे का मतलब होता है कि उसमें दो फरीक होते हैं तब जाकर मुआहदा होता है। लेकिन इसमें अमेरिका जब इस किस्म के मुल्कों से मुआहदे का लफ्ज़ इस्तेमाल करता है तो वो सिर्फ़ एक धोखा देना होता है और एक वो लबादा ओढ़ना होता है मुनाफ़त का। होता यूँ है कि अमेरिका जो चाहता है वो ऐलान कर देता है और उसके बाद जो ये दूसरे ममालिक हैं जो हकीकी तौर पर उसके महकूम हैं तो बस वो उस पर साथ कर देते हैं, आमन्ना व सदकना कह देते हैं, तो उसको मुआहदे का नाम दे दिया जाता है। क्योंकि अमेरिका की पॉलिसी जो होती है वो वही बेहतर जानते हैं कि उसको क्या करना होता है। लेकिन होता ये है कि राय आम्मा को आने वाले जो उनके मंसूबे होते हैं उसके लिए राह हमवार करने के लिए और लोगों को ज़हनी तौर पर तैयार करने के लिए और सबसे बड़ी बात यह कि अपने ही आवाम को धोखा देने के लिए, चूँकि ये सदारती इलेक्शन का साल है तो वो इसलिए कुछ पॉलिसियों का इजहार कर देते हैं जिस पर उन्होंने अमल करना होता है और उसको मुआहदे का नाम दे देते हैं और ये कहते हैं कि दूसरा फरीक भी इस पर राज़ी हो गया है। हकीकत यह है कि जब अमेरिका की जो पॉलिसियाँ हैं मिडल ईस्ट में या एशिया में या जिसका ताल्लुक पाकिस्तान अफगानिस्तान और दूसरे ममालिक से है, उनका जो मकसद वहीद होता है वो ये ही होता है कि अमेरिका की बालादस्ती इन ममालिक में कायम की जाए और अमेरिका के जो मंसूबे हैं उनको बरूए कार लाया जाए और उसमें कोई उसमें रुकावट पैदा ना हो। हमारे हुक्मरान जो हैं, बल्कि हुक्मरानों का जमा का लफ्ज़ ही इस्तेमाल नहीं करना चाहिए कि इन ममालिक में सिर्फ़ एक हुक्मरान होता है। पाकिस्तान में जो है वो सिर्फ़ जरदारी हुक्मरान है और अफगानिस्तान में जो उनका नुमाइंदा है वो हामिद करज़ई साहब है। बाकियों का नाम लेना तो यूँ होता है खानापुरी के लिए होता है, वरना वो यही पसंद करते हैं कि एक आदमी से सारी डीलिंग की जाए और वही आदमी जो है उनकी पॉलिसियों को बरूए कार लाए। एक बात तो ये वाज़े तौर पर समझ लेनी चाहिए कि यह मुआहदा यक तरफ़ा है, इसकी वक़्त उस वक्त तक नहीं हो सकती जब तक कि उसके मद्दे मुकाबल भी दूसरी ताकत भी वैसी ही या कम अज़ कम उससे मिलती जुलती ना हो जैसे कि अमेरिका के रूस के साथ या यूरोपीय यूनियन के साथ या दूसरे ममालिक के साथ होते थे। तो ये दरअसल अमेरिका की पॉलिसियों का ऐलान है, लेकिन इस ऐलान में पूरी वजाहत क्यों नहीं कही गई जिसको आप इबहाम के लफ्ज़ से ताबीर कर रहे हैं? उसकी वजह ये होती है कि अमेरिका के मकासद जो होते हैं वो कभी भी वो सामने आया नहीं होते, ना उनको ज़रूरत है इस बात की कि वो लोगों को बताएं कि हम क्या करना चाहते हैं اور نہ ہی یہ بات جو ہمارے ہاں سمجھی جاتی ہے جس کا ذکر بار بار ہوتا ہے کہ جی امریکہ اپنے مقاصد میں ناکام ہو گیا ہے. بھائی تب ہم کہہ سکتے ہیں کہ ناکام ہو گیا ہے جب ہمیں پوری طرح پتہ ہو کہ امریکہ وہاں کیا حاصل کرنا چاہتا تھا اور اس کا مقصد کیا تھا کسی ملک میں جانے کا. عراق میں اس کے جانے کا مقصد کیا تھا؟ اسرائیل کا تحفظ تھا. اسی طرح باقی ممالک میں جب جاتا ہے, پرانی اگر آپ باتیں لے لیں جب کیوبا سے لے کر اور پھر اس کے بعد یورپ میں جتنے اس کے ہوائی اڈے رہے, جرمنی میں رہے, برطانیہ میں رہے, دوسرے ممالک میں رہے اور اب تک بھی ہیں, تو سب اس کی پالیسیوں کا مطلب یہ نہیں ہوتا کہ سامنے طور پر فوری طور پر اس کے نتائج سامنے آ جائے کہ وہ کامیاب ہو گیا یا ناکام ہو گیا. امریکہ کا بیسک مقصد جو اس کا بنیادی اصول ہے وہ یہ ہے کہ دنیا کو اور ہر ملک کو یہ تاثر دینا مقصود ہے کہ ہماری مرضی کے مطابق تمہیں عمل کرنا پڑے گا, ہماری مرضی کے مطابق تمہیں چلنا پڑے گا. اور اس کا سب سے بڑا ثبوت یہ ہوتا ہے کہ وہ ہر جگہ اپنی فوجیں اتار دیتا ہے اور یہ ثابت کر دیتا ہے کہ دیکھیے یہ ہماری طاقت ہے, یہ طاقت کا مظاہرہ ہے. اگر ہم تم ہماری بات کو سیدھے طریقے سے نہیں مانو گے تو یہ طاقت ہے, اس طاقت کا تمہیں مقابلہ کرنا پڑے گا. اب مجھے یہ بتائیے کہ 1951 میں جب وہ بہانہ ملا ان کو کویت میں داخلے کا اور امریکہ نے وہاں فوجیں بھیجی, اب تک اس میں سے 500,000 فوجیں وہاں قطر اور دوحہ وغیرہ میں موجود ہیں اور باقی ممالک میں سعودی عرب وغیرہ میں موجود ہیں. تو اس کا مقصد یہ تو نہیں کہ ان کے مقاصد پورے ہو گئے اور وہاں سے وہ چل پڑیں گے. عراق کی ایک بالکل خاص الگ نوعیت تھی, اس لیے کہ عراق میں جانے کے لیے جتنا انہوں نے جھوٹ بولا تھا وہ جھوٹ تھے نا, بین الاقوامی طور پر اس کی اتنی دھجیاں اڑائی گئیں اور وہ اتنا ایک خاص سفید جھوٹ تھا کہ سب لوگوں کو شرم آنے لگی. حتیٰ کہ اس وقت کے جو تھے کولن پاول ہیں اور دوسرے جو تھے وہ سارے اس بات کو تسلیم کرتے ہیں, ٹونی بلیئر تک کو بھی تسلیم کرنا پڑا کہ یہ جو کچھ تھا صرف دھوکہ تھا محض. تو حقیقت یہ ہے کہ یہ جو معاہدہ ہوا ہے اس کے صرف دو مقاصد ہیں. ایک مقصد یہ ہے کہ آئندہ انتخابات میں بارک اوباما صاحب ووٹروں سے یہ کہہ سکے کہ ہم نے اپنے افغانستان میں مقاصد پورے کر لی ہیں, افغانستان کے حکمران جو ہیں وہ بھی ہماری ہاں میں ہاں ملا رہے ہیں اور وہ ہمارے ساتھ ہیں اور ہماری پالیسیاں جو ہیں وہاں ان کو پذیرائی مل رہی ہے. ایک تو مقصد یہ ہے ان کا, اور دوسرا مقصد ان کا یہ ہے کہ جو ان کے آئندہ آنے والے منصوبے ہیں, ممکن ہے وہ کسی اور ملک پر بھی قبضہ کرنا چاہتے ہوں, حملہ کرنا چاہتے ہوں, اس کو زیر نگوں کرنا چاہتے ہوں, تو انہوں نے ظاہری طور پر تاثر یہ دیا ہے دوسرے ممالک کو کہ اگر تم نے ہماری بات نہ مانی یا ہمارے خواہشات کے مطابق اپنی پالیسیوں کو تبدیل نہ کیا. میں کھل کے کہہ رہا ہوں اس کا مقصد یہ ہے کہ ان کا دباؤ جو ہے وہ رشیا پر, چائنا پر, پاکستان پر, ایران پر باقی رکھنا ہے. اور انہوں نے یہ ثابت کر دیا ہے کہ اس مقصد کے لیے ہماری جو محکوم اور مقبوضہ علاقہ ہے افغانستان, یہ بھی ہماری آمازگاہ بن سکتا ہے اگر ہمارے مقاصد کی تکمیل کے لیے اس سرزمین کو ہم جس طرح کے اب تک استعمال کر رہے ہیں آئندہ بھی استعمال کرنا پڑا. تو اس ملک کے رہنے والوں, اس ملک کے ہمسایوں, باسیوں, اس خطے کے رہنے والوں, تمہارے لیے یہ وارننگ ہے کہ امریکہ جو ہے وہ اپنے وجود کو یہاں قائم رکھے گا. اب ہم آ چکے ہیں اور آنے کے بعد ہم یہاں سے نہیں نکلیں گے.
بہت بہت شکریہ, بہت بہت شکریہ رضوی صاحب.
آخری بات میں یہ عرض کرنا چاہتا ہوں کہ جب امریکہ کی پالیسیوں کو اعلان ہوتا ہے تو ہماری طرف سے جو رد عمل آتا ہے اس رد عمل کا صرف ایک طریقہ ہونا چاہیے, ہمیں یہ بات سوچنی چاہیے کہ امریکہ کی پالیسیوں سے اس خطے کے علاقوں کو کیا نقصان پہنچ رہا ہے یا کیا فائدہ پہنچ رہا ہے. کیا ان علاقوں کی بہبود کے لیے کوئی کام ہو رہا ہے, یا ان علاقوں کی سلامتی کے لیے کوئی کام ہو رہا ہے, یا ان علاقوں کے فائدہ لوگوں کو. اب پاکستان کی افغانستان میں جانے کے بعد کیا ہوا ہے, افغانستان کی اینٹ سے اینٹ بچ گئی ہے, لوگوں کو روزگار میسر نہیں ہے, زمین پر ذرائع وسائل جو ہیں ذریعہ معاش کے وہ ختم ہو چکے ہیں, پاکستان میں 40,000 سے زیادہ لوگ شہید ہو چکے ہیں, پاکستان کی
شکریہ جناب
سادیات جو ہے
وہ تقریباً
تباہی کے دہانے پر پہنچ چکی ہیں. تو دیکھنا یہ ہوتا ہے کہ امریکہ کی پالیسیوں کا جہاں کے خطے کے رہنے والے لوگ ہیں
ان پر کیا اثر پڑے گا, اس کا جائزہ بھی ہم لیں گے انشاءاللہ.
کرتا کیا ہے
جی رضوی صاحب
کرنے کے بعد ملکوں کو.
جی ہم آپ کی طرف آئیں گے دوبارہ. اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو جہاں ہندوستان کے سینئر تجزیہ نگار قمر آغا صاحب موجود ہیں. قمر آغا صاحب, کابل واشنگٹن اسٹریٹیجک معاہدہ ہو چکا ہے, دونوں ملکوں کے صدور نے اس پر دستخط کر دیے ہیں, اور دستخط کے بعد افغانستان اور امریکہ دونوں ملکوں کے صدور نے یہ اعلان کیا ہے کہ روابط میں ایک نئے دور کا آغاز ہو رہا ہے, یہ دور کیسا ہوگا؟
میں نہیں سمجھتا کہ بہت اچھا یہ دور ہوگا
جی.
اس لیے کہ اس 21ویں صدی میں کوئی بھی ملک میں کسی باہر کے فوجیوں کا آنا, افواج کا آنا, وہاں کے لوگوں کو یہ ممکن نہیں ہے اور وہاں کے لوگوں کو پسند نہیں ہوتا. ہم نے یہ چیزیں عراق میں بھی دیکھیں, پھر اس کے علاوہ اس سے پہلے ویتنام میں بھی دیکھا اور بہت سے ملکوں میں دیکھا. خاص طور سے نئی جنریشن جو ہے 21st century کی, یہ تو بالکل ایکسیپٹ نہیں کرے گی. دوسری طرف افغانستان ہے جہاں پہ کے لوگ بہت آزاد پسند ہیں, ہمیشہ سے آزادی کے لیے انہیں جانیں دی ہیں, کبھی بھی انہیں نے کسی بھی قسم کے کا جو اپوزیشن فورن ڈومینیشن جو ہے اس کو کبھی ایکسیپٹ نہیں کیا, تو افغان یہ کبھی نہیں کریں گے. دوسری طرف ایک پرابلم اور ہے, جب تک کہ امریکن ٹروپس وہاں رہیں گے یا دوسرے دیشوں کے جو بھی افواج ہیں وہاں رہیں گی, تب تک یہ کٹر پنتھی طاقتیں وہاں پہ ہمیشہ بڑھتی رہیں گی, اور اس کی چلتے ہوئے میں سمجھتا ہوں نہ تو افغانستان کا بھلا ہوگا اور نہ اس پورے خطے کا بھلا ہوگا. یہ وہ طاقتیں ہیں جن کی وجہ بہت نگیٹو فورسز ہیں, اور ان کے بنے رہنے سے لبرل جو ہوتے ہیں, لبرل مذہبی یا غیر مذہبی جو گروپ ہوتے ہیں, وہ وہاں پہ آگے نہیں آ پائیں گے اور ملک کی ترقی بھی نہیں ہو پائے گی. تیسری چیز یہ کہ اس پورے خطے میں, جیسا کہ ابھی اور بھی لوگوں نے فرمایا کہ اس کا پورا اثر پڑے گا جو کہ بغل کے ملک. افغانستان ایک بہت ہی اسٹریٹجیکلی لوکیٹڈ کنٹری ہے, اس کے بغل میں ایران ہے ایک طرف اور دوسری طرف پاکستان ہے, پھر سینٹرل ایشیا کے کئی ممالک اس کی سرحدیں اس سے ملتی ہیں, قریب میں چائنا سے بھی اس کی سرحد ملتی ہے, اور قریب میں رشیا بھی ہے اور ہندوستان بھی ہے. تو اس کے نتائج بہت دور تک جائیں گے, یہ پورے ایریے میں ڈیسٹیبلائز ہو سکتا ہے. پھر دوسری طرف یہ بھی ہے کہ یہ گیٹ وے ہے سینٹرل ایشیا کا اور ویسٹ ایشیا کا, جہاں پہ تیل کے بہت بڑے بھنڈار پائے جاتے ہیں, تیل اور گیس دونوں بہت بڑی مقدار میں پائی جاتی ہیں, جہاں پہ ضرورت اس بات کی ہے کہ پیس اور اسٹیبلٹی بنی رہے اس پورے خطے کے لیے. اگر یہ ڈسٹرب ہوتی ہے تو میں سمجھتا ہوں انٹرنیشنل پوری دنیا کی جو اکنامی ہے اس کے اوپر بھی اثر پڑے گا. رہا سوال اس ایگریمنٹ کا, یہ ایگریمنٹ جو ہے میں سمجھتا ہوں اس ایگریمنٹ کو جب تک کہ وہاں کی جنتا اپروو نہ کرے, میں سمجھتا ہوں کہ یہ اگریمنٹ جو سائن ہوا ہے اس کا ریفرینڈم ہونا بہت ضروری ہے, اس لیے کہ اس کے نتائج بہت دور تک جائیں گے, تو عام جنتا کو اس کو پاس کرنا بہت ضروری ہے. میں سمجھتا ہوں اس کا اگر ریفرینڈم ہو, جنتا کے پاس آئے, سارے پولیٹیکل پارٹیز ڈیبیٹ کریں, اور پھر اس کے بعد جو امینڈمنٹ وہ لانا چاہیں وہ لا سکتی ہیں, اس کے بعد ہی یہ پورا ہو سکتا ہے. امریکن افواج کی موجودگی میں کوئی بھی اس قسم کا اتنے بڑا ایگریمنٹ نہیں ہونا چاہیے. اگر انہیں کرنا بھی تھا تو پہلے امریکن ٹروپس کو وہاں سے وڈرا کر لیتے, اس کے بعد پھر اس قسم کی پہل کرتے تو زیادہ بہتر ہوتا. بہرحال اگر انہیں نے اب سائن کیا ہے تو میں سمجھتا ہوں اس کا ریفرینڈم ہونا بہت ضروری ہے, کیونکہ اس کا پورے خطے پہ اور افغانستان کے اوپر بھی اثر پڑے گا.
بہت بہت شکریہ قمر آغا صاحب. ساجد صاحب, خود افغانستان کے بعض حلقوں نے اس پر اپنے رد عمل میں کہا ہے کہ اس معاہدے کے بعد افغانستان پر قبضے اور استعمار کے ایک نئے دور کا آغاز ہوگا, ایک نیا استعمار شروع ہوگا, اس بارے میں آپ کیا کہیں گے؟
بالکل جیسا کہ رضوی صاحب نے بھی کہا, اور اب تک کی جو ہماری گفتگو رہی اس سے جو نتیجہ نکلتا ہے وہ یہ معاہدہ مکمل طور سے جو ہے وہ یک طرفہ ہے, اور جیسے واضح طور پر جو ہے اس میں نظر آ رہا ہے کہ ایک طرف جو ہے وہ دنیا کی سب سے بڑی طاقت امریکہ جو پوری دنیا پر مدعی ہے حکومت کرنے کا, اور جو اس کے دشمن ممالک ہیں وہ تو دشمن ہیں, جو دوست ممالک ہیں وہاں پر حاکم اور محکوم کا والا جو ہے وہ اصطلاح استعمال ہوتی ہے, وہاں پہ سارے حکمران جو ہیں یا حکومتیں جو ہیں وہ ان کے مکمل طور سے جو ہے وہ محکوم ہیں جن کو وہ دوست کہتے ہیں. پاکستان کی مثال جو ہے ہمارے سامنے ہے کہ پاکستان ان کا نان نیٹو الائنس رہا ہے, اس کو انہوں نے لقب دیا ہے, اس کو اپنا اتحادی قرار دیا ہے, اور اس کے بعد جو ہے جو جس جنگ کا امریکہ مدعی ہے اس پورے خطے میں خاص طور پر دہشت گردی کے خلاف, اس میں پاکستان اس کا مکمل طور سے حلیف ہے, اور 9/11 کے بعد سے انہوں نے اپنے تمام اڈے, تمام اختیارات اور سب کچھ جو ہے وہ امریکہ کے حوالے کر دیا. اس کے ساتھ جو ہے وہ امریکہ کا جو رویہ ہے وہ ہم سب کے سامنے ہے کہ بار بار ڈرون حملے ہوتے ہیں, اور ڈرون حملوں میں جو جنازے وہاں سے نکلتے ہیں ملبے سے وہ معصوم اور بے گناہ بچوں کے اور خواتین کے ہوتے ہیں, خون میں لت پت لاشوں میں, کہیں پہ بھی کوئی دہشت گرد یا طالبان جن کے وہ مدعی ہیں یا القاعدہ کے, اکا دکا کہیں جو ہیں وہ افراد نظر آتے ہیں, اور اس کے بعد پچھلے 8-10 سال میں 12 سال میں वो अपने पूरी फौज और लश्कर कशी के बावजूद जो हैं वो ख़त्म नहीं कर पाए। और गुज़श्ता साल मिस्टर ओबामा ने ये दावा किया कि एबटाबाद में जो है वो एक बंगले में जो है उसामा बिन लादेन को जो है वो मार दिया गया, और फिर उसके बाद उनकी लाश भी वहाँ से जो है वो ले जाई गई और उसको दरियाबुर्द कर दिया गया। ये सारे इन सब चीज़ों को जब हम वाकयात को देखते हैं और इस किस्म के दावों को, तो जिस तरह के अभी बताया गया कि इराक़ पर जो जारहियत की गई और वहाँ जो झूठ बोला गया, ये झूठ सारे अफगानिस्तान के हवाले से भी जो है वो मुसलसल बोले जाते रहे हैं। अलकायदा का मामला, 9/11 का वाक़या अलकायदा से मंसूब करने की कोशिश की गई, दुनिया जानती है कि ये इतना बड़ा वाक़या अलकायदा जैसे ग्रुप या तालिबान जैसे अफराद का काम नहीं हो सकता था, और अगर हुआ है तो उसके जो शवाहिद हैं, उसके जो कराइन हैं, उसमें खुद अमरीकियों के, अमरीकी हुकूमत के, अमरीकी एजेंसियों के इन्वॉल्व होने के मुकम्मल तौर से जो है वो नज़र आते हैं। उसके बाद भी जो है वो अलकायदा का बहाना बनाकर जो है वो अफगानिस्तान पर चढ़ाई की गई। अलकायदा और तालिबान आज दुनिया जानती है, इस बात को सब एक्सेप्ट करते हैं, सब कबूल करते हैं कि खुद अमेरिका के परवरदा रहे, अमेरिका ने ही इनको बनाया और सोवियत यूनियन के ख़िलाफ़ जो जंग अफगानिस्तान में थी उसको वहाँ पर लड़ा गया। तो इस माहदे के हवाले से जो कुछ भी कहा जा रहा है वो बिल्कुल एकदम बेतुकी सी मैं समझता हूँ कि बात है। इस पर जो है इसको माहदा कहना, जैसा कि रिजवी साहब ने कहा, ये भी बहुत अजीब सी बात है। ये अमरीकियों की पॉलिसी है जो उन्होंने वहाँ पर ऐलान की है, और उसको माहदे का ऐलान नाम देने के बाद जो है मिस्टर ओबामा या उनकी पार्टी जो है वो आइंदा इंतखाबात में अपने फेवर में राय अम्मा को करना चाहती है, इसके अलावा और कुछ नहीं है।
जी बहुत बहुत शुक्रिया रिजवी साहब। जनाब अब हम आते हैं कि जो आपने मौजू छेड़ा था कि देखना यह है कि इस माहदे के खित्ते पर क्या असरात मुरतब होंगे।
अर्ज यह है जनाब कि उनका मकसद यही है कि खित्ते के लोगों को बाखबर करना, खबरदार करना और उनको ये वार्निंग देनी। सैयद साजिद रिजवी साहब जो बात फरमा रहे हैं, अगर मैं जुरत करूं तो वो जो उनकी लुबे लुबाब है उनकी गुफ्तगू का, वो ये कहना चाहते हैं ये ऐसे ही जैसे शेर और बकरी के दरमियान गुफ्तगू को माहदे का नाम दे दिया जाए। तो अर्ज यह है कि जहाँ तक खित्ते की नाहमवारी का ताल्लुक है, उस पर दो बातें जो हैं वो बिल्कुल अब उससे किसी सूरत में भी उससे नज़र नहीं हटा सकते। वो बात ये है, एक तो अमेरिका की पॉलिसी है, एक वहाँ के जो सो कॉल्ड हुक्मरान हैं या जिनको कुर्सी इख्तदार पर बिठा दिया गया, उनका तर्ज अमल जो है ये तो बिल्कुल ज़ाहिर व बाहर है। इसमें तो कोई दो राय हो नहीं सकती कि अमेरिका का मकसद सिर्फ अफगानिस्तान में जाकर उस बेआबो गया ज़मीन पर कब्ज़ा करना मकसूद नहीं था। वहाँ उनको क्या मिलेगा? इनका मकसद जैसे कि रिजवी साहब ने, सैयद साजिद साहब ने फरमाया, बिल्कुल बजा फरमाया है कि चूँकि अफगानिस्तान की अहमियत थी, वो एक ऐसी जगह थी और वो वैसे भी बेसहारा थे, यतीम थे और एक किस्म के कमज़ोर किस्म की मुल्क था, तो अमेरिकनों ने समझा कि इन पर कब्ज़ा करना भी आसान है, इनकी मदद को भी कोई नहीं आएगा, जिस तरह के अफगान रूस के ज़माने में देख चुके थे। तो इसलिए उन्होंने समझा कि दूसरे ममालिक पर भी कब्ज़ा करने के लिए, अपना असर रसूख कायम करने के लिए, उनको वार्निंग देने के लिए, उन पर नज़र रखने के लिए बेहतर मुल्क अफगानिस्तान था, इसलिए वो वहाँ चले गए। अफगानिस्तान बसाते खुद उनका मकसूद नहीं है, उनका मतमह नज़र नहीं है, सारी दुनिया जानती है उन्होंने वहाँ से क्या लेना है। लेकिन अब सितम ये हुआ है कि जब अफगानिस्तान में जाने के बाद उन्होंने चंद, और अफगानिस्तान के अलावा जहाँ मुल्क में जाते हैं उनका वही तर्ज अमल रहा है, तो उन्होंने वहाँ के दो हुक्मरान जो हैं, हुक्मरान जमा नहीं है, प्लूरल नहीं है, सिंगल एक ही है वहाँ से दो, एक करजाई साहब हैं जैसे मैंने पहले अर्ज़ किया, एक जरदारी साहब हैं, इन दोनों को उन्होंने अपने कब्ज़े में, क्योंकि इन्हीं के ये परवरदा हैं, इन्हीं के ये लाए हुए हैं। NRO के तहत और करजाई साहब क्या थे, अमेरिका में उनकी क्या वक़्त थी, क्लैरिकल आदमी को उन्होंने सदर का ओहदा दे दिया, उससे बेहतर क्या चाहिए उनको। तो अब ये है कि खित्ते की सूरत हाल के मुताबिक मैं ये अर्ज़ करना चाहता हूँ कि कतई तौर पर अमेरिका का मकसद ये नहीं है कि अफगानिस्तान बसाते खुद अफगानिस्तान उनके लिए मंजिल मकसूद है या उनका मतमह नज़र है। अफगानिस्तान में वो उस वक्त तक बैठे रहेंगे जब तक कि उनके मकासद को तकमील पहुँचती रहेगी, और उनका जो मकसद है वो सिर्फ यही है कि चूँकि जनूबी एशिया मशरक़ बईद में उनकी नज़र रखना मकसूद है और सबसे उनका बड़ा टारगेट जो है। अब आपने देखी एक बात और कि पिछले दिनों ओबामा साहब का थोड़ा सा लहजा बदला था ईरान के बारे में, कि शायद अगर ईरान यूं कर ले तो हम शायद उससे बात करने को तैयार हैं। अब चूंकि सदारती इलेक्शन आ रहे हैं तो इसलिए ओबामा साहब हमला करने की पोजिशन में तो है नहीं, क्योंकि एक नया हंगामा खड़ा हो जाएगा और फिर वो इलेक्शन नहीं जीत सकेंगे, क्या उसमें कोई ख़राबियाँ हो सकती हैं। तो उन्होंने अब उसको आवाम को तसल्ली देने के लिए ये एक नया करतब इस्तेमाल किया है या नया पैंतरा बदला है, जिस तरह के केंचली बदलता है सांप। उन्होंने ये तरीका इख्तियार किया है कि जी लीजिए हमने अफ़गानिस्तान से एक मुहदा कर लिया है और अफ़गानिस्तान के अवाम की मर्ज़ी से हम वहाँ रहेंगे और हमारे हुकूक़ की और हमारे मकासद की वहाँ तकमील होती रहेगी। तो दरअसल ये है ही खित्ते को अपने इस्तेमार में बाकी रखने के लिए और अपने इस्तेमार के दामन में रखने के लिए ये एक नया तरीका उन्होंने इख्तियार किया है कि जब तक इलेक्शन ना हो जाएं, चूँकि हम ईरान पर हमला करने के लिए तैयार नहीं है और मुमकिन है उनकी लंबी जो चौड़ी मनसूबा बंदी है उसके अंदर भी ये बात उनको रास आती है कि अगर कभी कभी ज़रूरत पड़ी और ईरान को ताकतो तारात करने की माजल्ला खुदा न खासा खाकम बदहान अगर इनको ये जरूरत कभी हुई तो वो ये समझते हैं कि उस इलाके में जैसे कि कतर को इन्होंने इस्तेमाल किया, दोहा को इस्तेमाल किया इन्होंने इराक़ के लिए, सऊदी अरब को इस्तेमाल किया इन्होंने इराक़ के लिए, तुर्की के इनकार के बाद इनके पास कोई और नहीं था, और इसी तरह अफ़गानिस्तान के लिए इस्तेमाल किया पाकिस्तान को, अब अफ़गानिस्तान को वो इस्तेमाल करना चाहते हैं दूसरे ममालिक जो हैं जिन पर इनकी नज़र है। अब मुझे ये बताइए कि 20 बरस के बाद रूस को ये कहने की ज़रूरत क्या पड़ी है कि हम इस माहदे से मुतमइन नहीं हैं। हालांकि देखा जाए तो 20 बरस से रेगन के ज़माने से इनके साथ उनकी वो माहदे चले आते थे, कई हुए एंटी ब्लास्टिक के वगैरह जो तफसील में मैं नहीं जाना चाहता, जो माहदे इनके रसिया रूस के साथ हुए तख़फीफ़ असलाह की बिनवाद पर, लेकिन अब रूस को भी ये महसूस हो रहा है कि इनकी नीयतें जो हैं रोज़ बरोज़ बदल रही हैं। और एक बात और मैं अर्ज़ करना चाहता हूँ, ये पता नहीं है कि बराक ओबामा के बाद कौन आएगा, तो अमेरिका की जो इस्टेब्लिशमेंट है, अमेरिका की जो फौजी पावर है, जो वहाँ के हकीकी हुक्मरान हैं, वो ये चाहते हैं कि अगर बराक ओबामा साहब चले भी जाएँ या इनकी नीयत में फुतूर भी आ जाए या ये इतने ताकतवर साबित सदर साबित ना हो, तब भी हमें अफ़गानिस्तान में चूँकि हम जा चुके हैं, जाना बड़ा मुश्किल होता है किसी मुल्क में जाकर बैठना वहाँ अपने, अब देखिए उन्होंने इतने अड्डे कायम कर लिए हैं, उनका वहाँ जो लॉजिस्टिक का सिस्टम वो इतना मजबूत हो चुका है अमेरिका का कि उसको छोड़ना मुश्किल हो जाएगा, इसलिए वो ये चाहते हैं कि कुछ भी हो जाए हमारा वजूद वहाँ बाकी रहे,
हमारे
किसी न किसी सूरत में वहाँ रहें, हमारा असर वसूख बाकी रहे, ताकि दूसरे ममालिक के लिए हम ये ऐलान हम दूसरे ममालिक के लिए हमारा वजूद जो है वो इस बात का सबूत हो कि हम किसी मुल्क को वहाँ अपनी मर्जी से सांस लेने की इजाज़त नहीं देंगे।
जी शुक्रिया। जो कुछ
भी उस खत्ते में होगा आइंदा के लिए, कई ऐसी हुकूमतें भी हैं, मैं उसकी तरफ इशारा करना चाहता था कि कई ऐसी हुकूमतें हैं जो ईरान से जो अब मौजूदा वक्त में ईरान से अमेरिका से मुत्तफिक नज़र आती हैं, लेकिन अमेरिका उन पर भी एतमाद नहीं करता, ये भी आप नोट करके, अमेरिका के अपने मफादात होते हैं, उस मफादात के तहफ़ के लिए उसके दोस्त और दुश्मन रोज बदलते रहते हैं, इसलिए अमेरिका इस खत्ते की बालादस्ती कायम करने के लिए ना वो कतर और दोहा से अपनी फौजें हटाएगा ना अफगानिस्तान से अपनी फौजें हटाएगा जब तक उसे ये यकीन ना हो जाए कि दुनिया में कोई पत्ता भी उनकी मर्जी के बगैर नहीं हिलता।
जी शुक्रिया रिजवी साहब। कमर आगा साहब, जनाब रूस ने इस मुआहदे के ताल्लुक से तश्वीश जाहिर की है, तहफ़ुज़ात का इजहार किया है, तो रूस पर इसके क्या असरात पड़ सकते हैं?
देखिए रूस बहुत करीब का देश है, बहुत ज़्यादा दूर नहीं है, यहाँ पे अगर ये इस पूरे खित्ते के अंदर इनस्टेबिलिटी फैलती है और तो उसका सीधा असर रूस में पड़ता है। फिर दूसरी तरफ ये भी है कि रूस के अंदर बहुत सी ऐसी जमातें हैं, काफ़ी बड़ी तादाद मुसलमानों की भी है वहाँ पे, ख़ासतौर से चेचेनिया और दूसरा पूरा जो एरिया है इन सब में मुसलमान हैं, जो लोग के इसी अफ़गानिस्तान में जिनको मिलिट्री ट्रेनिंग मिलती है फिर जाके वहाँ पे वो एक्टिव हो जाते हैं, तो वो सीधा असर उनके ऊपर पड़ता है। दूसरी बात ये भी है कि ये एक जो अमेरिका की पूरी पॉलिसी है वो एक्चुअली जो है ये कहलाता है ग्रेट गेम। इस ग्रेट गेम में सबसे उनका जो मेन मकसद है वो सेंट्रल एशिया है। सेंट्रल एशिया जो है वो अमेरिका वहाँ पे एक बड़ा रोल प्ले करना चाहता है, वहाँ पे तेल के मैंने बताया कि वहाँ पे तेल के बड़े ज़खीरे पाए जाते हैं, रशिया का इन्फ्लुएंस वहाँ पे काफ़ी ज़्यादा है, रशिया चाइना ईरान ये तीन कंट्रीज़ हैं जिनका इन्फ्लुएंस है सबसे ज़्यादा सेंट्रल एशिया में। अमेरिका की कोशिश ये है कि वहाँ पे किसी भी सूरत से इन तीनों देशों को हटा के वो अपना इन्फ्लुएंस बनाना चाहते हैं, इन तीनों देशों को बाईपास करके वो तेल की पाइपलाइन वगैरह यहाँ से निकाल के अफगानिस्तान पाकिस्तान और दूसरे देशों में ले जाना चाहता है, उसका एक बड़ा वहाँ पे प्लान है, या अजरबैजान के ज़रिए उनको टर्की या इस तरीके से उनको डील करना चाहते हैं, उसके उस वजह से जो है हमेशा रशिया इन चीज़ों का मुखालिफ रहा है। दूसरी तरफ रशिया ही नहीं बल्कि अगर आप गौर करें तो हिंदुस्तान के अंदर अभी जो कॉन्फ्रेंस हुई थी ब्रिक्स की, उसमें रशिया, चाइना, इंडिया, ब्राज़ील, इन लोगों ने भी इस तरह की जितने भी जो मिलिट्री एक्शन हो रहे हैं इस पूरे खित्ते में उसके खिलाफ की थी कि वॉर नहीं होना चाहिए, बातचीत के ज़रिए मसाइल का हल होना चाहिए। मेरा मानना यह है कि ये अगर एग्रीमेंट इन्हीं ने साइन भी कर लिया है तो बहुत मुश्किल होगा अमेरिका के लिए वहाँ पर बहुत दिन तक रहना। पहली बात तो ये कि उनके पास जब 1-2 लाख के करीब फ़ौजी थे, उन फ़ौजियों की मदद से वो बहुत ज़्यादा वहाँ पे पीस और स्टेबिलिटी नहीं हासिल कर पाए। अब कम फ़ौजियों की मदद से वो चाहते हैं लंबे पीरियड तक रहना और एक स्ट्रेटजिक डेप्थ बनाना सेंट्रल एशिया में, वो मुश्किल होगा उनके लिए बहुत। इसलिए कि जिस तरीके की मुझे ये भी लगता है कभी कभी शुभा होता है कि क्या 2014 से पहले ही उनको शायद वहाँ से मुल्क छोड़ना पड़े। अभी तक अफगानिस्तान के जो हालात हैं वो उनके कंट्रोल में नहीं है, जबकि इतनी बड़ी फ़ौजें उनकी अफवाज वहाँ पर मौजूद होने के बावजूद। तो ऐसी सिचुएशन बन रही है कि जिसमें वहाँ पे पूरा पूरे जो अफगानिस्तान में दोबारा इनस्टेबिलिटी फैल जाएगी उनके विड्रॉ करते ही, और फिर उसके बाद उसका असर पूरे खित्ते में पड़ेगा जिसको वो अकेले संभाल नहीं पाएंगे और बहुत दुश्वारी होगी हम सब के लिए जो इस पूरे खित्ते में लोग रहते हैं, चाहे वो ईरान हो, इंडिया हो या दूसरे हो। इसी के सारा तेल की सप्लाई इसी पर्शियन गल्फ रीजन से होती है या अफगानिस्तान से होके दूसरे एरिए में जाने का प्रोग्राम है, तो वो सब जितना मसाइल हैं वो सब धर्म भरम हो जाएंगे, एक बड़ी परेशानी का शिकार पूरा खित्ता हो जाएगा।
जी बहुत बहुत शुक्रिया साजिद साहब। ये जो सूरत हाल अभी चीन का कोई रद्द अमल इस सिलसिले में अभी सामने नहीं आया है, हो सकता है आ गया हो, हमारी नज़र से ना गुजरा हो। रूस का रद्द अमल तो सामने आ गया है, और इस पर जो ईरानी वजारत खारजा की अफगान कमेटी के चीफ ने जो खदशा जाहिर किया है कि इस माहदे के बाद मुमकिन है कि अमरीका एक फ़ौजी ताकत की हैसियत से इस खित्ते पर असरअंदाज होने की कोशिश करे, और अगर उसने अस्करियत की तो फिर अफगानिस्तान अमरीका से रूस और चीन की रकाबत का मैदान बन जाएगा।
देखें, ये जहाँ तक इस खदशे का या इस तहफ़ का ख्याल है और जो ईरानी वजारत खारजा की जानिब से इस कस्म का बयान आया है, उसके पेश नज़र ये कहा जा सकता है कि अव्वल तो ये कि ये माहदा जो है वो ज़ाहरी तौर पर अगर इसको जैसा कि शुरू की गुफ्तगू में हमने अर्ज़ किया और रिजवी साहब ने भी कहा कि इसकी कोई हैसियत और वक़्त नहीं है, ये अमेरिका की पॉलिसी है। मिस्टर ओबामा ने इस माहदे पर दस्तखत के वक्त जो है वो उसके बाद जो अमरीकी फ़ौजियों से बगराम हवाई अड्डे पर और अमरीकी कौम से ख़िताब किया, उसमें एक बात भी उन्होंने ये बात भी की कि अमरीका और अमरीकी फ़ौजी जो अफगानिस्तान में फरीज़ा लेकर आए थे वो पूरा हो गया, लेकिन ये तय है कि वो कभी भी इस फरीजे को नहीं बता सकते कि वो फरीजा क्या था। बज़ाहिर तो फरीजा जो है पिछले 10-12 सालों में हमने देखा वो ये था कि जगह जगह अफगान आवाम का जो है वो खून बहाया गया, कहीं शादी ब्याह की तकरीब को निशाना बनाया गया, कहीं लाइन में लगे हुए जो राशन लेने के लिए अफगान बच्चे और ख़वातीन खड़े थे उनको निशाना बनाया गया, और ये सिलसिला जारी है। और अमरीकी या नेटो फोर्सेज जो इस वक्त अफगानिस्तान में तैनात हैं उनकी वाहिद तफरी ये रह गई है कि वो इस कस्म के खूनरेजियाँ अंजाम दें और उसके बाद मुबैन तौर पर जो तालिबान मारे जाते हैं या दहशतगर्द मारे जाते हैं उनकी लाशों के साथ जो है वो उनका मजाक़ा करें, उनका मजाक उड़ाएं और उनकी तोहिन और एहनत के मुर्तकिब हों। ये वो फरीज़ा बज़ाहिर नज़र आता है जो अमरीकियों ने वहाँ पे अंजाम दिया। असल फरीज़ा जो था उनका वही था कि अफगानिस्तान में जब सोवियत यूनियन के ख़िलाफ़ जो जंग हुई उसमें उन्होंने मुजाहिदीन जिस वक्त फतह मंदी के बिल्कुल नज़दीक हो गए उस वक्त उन्होंने अचानक जो है वहाँ पर तालिबान और अलकायदा की शक्ल में तालिबान मुसल्लत हुए, उन पर अलकायदा मुसल्लत कर दिए गए और उसके बाद अमरीका ख़ुद मुसल्लत हो गया। और ये वही कहानी है जो खुद सोवियत यूनियन के ज़माने में हमने देखी कि अफगानिस्तान की हुकूमत या हुक्काम ने जो है वो जिस कस्म के माहदे सोवियत यूनियन से किए हुए थे वही तकरीबन माहदे या वही शक्ल जो है इस वक्त अमरीका के साथ हम बनते देख रहे हैं। लेकिन उस ज़माने में भी खदशात का इजहार किया जाता था, उस ज़माने में भी चीन और इलाके की हुकूमतें और ताकतें जो हैं वो इस बात से जो हैं वो परेशान थी, नाला थी, तश्वीश में थी, और उसके नतीजे में जो है वो एक लंबी चौड़ी वहाँ जंग लड़ी गई। तो यही आसार जो है अगर ये सूरत हाल बनती है कि अमरीका वहाँ पर फ़ौजी ताकत की हैसियत से जो है वो अपना पाँव जमाए اور روس اور چین یا علاقے کے دوسرے ممالک جو ہیں اس کو اپنے لیے خدشہ یا خطرہ محسوس کریں تو یقیناً افغانستان جو ہے وہ دوبارہ ایک بار پھر اسی صورتحال سے دوچار ہوگا جس سے 1980 کے عشرے میں دوچار ہوا. اور ایرانی وزارت خارجہ کا جو یہ بیان ہے یا جو ان کا خدشہ یا جس خطرات کا وہ اظہار کر رہے ہیں وہ عملی طور پر دیکھنے میں آ رہا ہے.
بہت بہت شکریہ رضوی صاحب. جناب امریکی صدر نے معاہدے کے بعد بگرام اڈے سے اپنی قوم سے جو خطاب کیا ہے اس میں انہوں نے یہ دعویٰ کیا ہے کہ یہ معاہدہ افغانستان میں امریکی مشن کی کامیابی کا ثبوت ہے. اس بارے میں آپ کیا کہیں گے؟
بالکل سید ساجد صاحب نے بالکل صحیح فرمایا کہ وہ صرف عوام کو یہ تسلی دینا چاہتے ہیں امریکی, جو کہ صدارتی الیکشن کا سال میں نے پہلے عرض کیا تو ان کو یہ بتانا چاہتے ہیں کہ یہ جو ہماری جانوں کا یہاں ضیاع ہوا, دیکھیے نا امریکہ کے لیے, امریکہ کے صدر کے لیے, حکمرانوں کے لیے یہ پاکستان اور افغانستان اور ایران اور عراق کی طرح تو نہیں ہے کہ وہاں جو مرضیاں کر ڈالیں اس کے بعد کوئی اس کا پرسیس نہ ہو اس کی, تو ان کو عوام کو جواب دینا پڑتا ہے. تو وہاں 4-5 ہزار امریکن مر چکے ہیں اور باقی کنٹریوں کے بھی کافی لوگ مرے ہیں, ساروں کی مجموعی تعداد. تو اس وجہ سے اس کو یہ بتانا پڑا تھا امریکن عوام کو کہ صدارتی الیکشن ہے اور 4 سال میں اگر میں نے یہاں سے فوجیں ختم نہیں کی اپنے وعدے سے میں مکر گیا, چونکہ بارک اوبامہ صاحب نے یہ کہا تھا کہ میں جلدی جنگ کرنے کی ختم کرنے کی کوشش کروں گی, ان کے وعدوں میں سے ایک وعدہ تھا, اس کی پوری طرح تکمیل نہیں ہو سکی. تو اس وجہ سے وہ عوام کو یہ بتانا چاہتے تھے کہ ہم ناکام نہیں رہے, ہمارا جو مقصد تھا وہ پورا ہو چکا ہے اور ہم نے اس لیے جو قربانیاں آپ لوگوں نے دی ہیں وہ رائے گاہ نہیں گئیں. تو یہ بھی ایک قسم کا سیاسی ان کا ایک پہلو تھا, لیکن جاننے والے جانتے ہیں کہ وہ عوام کو پوری طرح مطمئن نہیں کر پائیں گے, لیکن یہ انہیں کہنا پڑتا ہے. اس لیے کہنا پڑتا ہے کہ بہرحال جو کچھ بھی ہو مغربی یورپ میں رہنے والے یا امریکن والوں کو اپنے ووٹروں کے پاس دوبارہ جانا پڑتا ہے, تو ان کو مطمئن کرنے کے لیے اور ان کو یہ بتانے کے لیے کہ یہ قربانیاں بالکل رائے گاہ نہیں گئیں, تمہارے عزیز و اقارب جو اس میں مرے ہیں, جو ہمارا مالی طور پر نقصان ہوا ہے, وہ کھل کر اس کا اعتراف نہیں کرتے کہ جتنی یہ اقتصادی بدحالی پیدا ہو چکی ہے اور روز بروز جو نئے نئے قسم کے مسائل کھڑے ہو رہے ہیں اقتصادی طور پر, لوگوں کو مشکلات کا سامنا ہے, لوگوں کو بے روزگاری کا سامنا ہے اور کئی مسائل اس سے کھڑے ہوئے ہیں, تو آخر ان حکمرانوں کو اس کی کوئی نہ کوئی توجہ پیش کرنی پڑتی ہے اپنے عوام کے سامنے. تو اس لیے ان کا وہ رخ جو تھا وہ ایک صدارتی امیدوار کی تقریر تھی, کمانڈر ان چیف کی تقریر نہیں تھی. اگر کمانڈر ان چیف کی تقریر ہوتی تو اس میں وہ بالکل پوری تفصیل سے یہ بتاتے کہ ہمارا مقصد کیا تھا. دیکھیے نا, نام تو جب شروع میں پاکستان امریکہ نے فوجیں بھیجی تو کیا کہا گیا تھا؟ کہا یہ گیا تھا کہ ہمارا جو ہدف ہے وہ ہے اسامہ بن لادن اور القاعدہ, اور چونکہ طالبان ان کو پناہ دے رہے ہیں, طالبان ان کو ہمارے سپرد کرنے کے پر آمادہ نہیں ہے, اس لیے ہم چور کو پکڑنے کے لیے اس آدمی کے پیچھے جا رہے ہیں جو چور کو پناہ دیے ہوئے ہیں. وہ سارے باتیں غلط ثابت ہوئیں. ساجد صاحب نے بالکل صحیح فرمایا ہے کہ اب اس میں کوئی قطعی طور پر شک و شبہ کی گنجائش نہیں رہے گی کہ اسامہ بن لادن کی کہانی جی تھی وہ اس لیے گھڑی گئی تھی کہ بش صاحب جو تھے وہ بھی اسی طرح چاہتے تھے کہ ہمارا وجود وہاں رہے اس ملک میں. اس وقت بھی ان کا اصلی مطمئن نظر جو تھا وہ ایران ہی تھا, یا روس پر نظر رکھنا مقصود تھی یا چین پر یہ دباؤ ڈالنا مقصود تھا کہ خواہ تم اقتصادی طور پر کتنی ترقی کیوں نہ کر جاؤ, ہمیں اقتصادی میدان میں خواہ بظاہر یہ نظر آ رہا تھا کہ چائنا جو ہے وہ امریکہ کو شکست دے دے گا اقتصادی میدان میں, لیکن امریکہ یہ ثابت کرنا چاہتا تھا کہ جو کچھ بھی تم کر لو عسکری طور پر, فوجی طور پر اور پوری طرح طاقت کے لحاظ سے جہاں تک تعلق ہے, اسلحے کی فراہمی کا تعلق ہے, اسلحے کے وجود کا تعلق ہے, کوئی ملک ہمارا مقابلہ نہیں کر سکتا. اور وہ ثابت یہ کرنا چاہتے تھے کہ جہاں ہم چاہیں دروازہ کھٹکھٹائے بغیر جس گھر کے اندر ہم داخل ہونا چاہیں ہو سکتے ہیں,
بہت بہت شکریہ,
جانا چاہیں جا سکتے ہیں. تو انہوں نے وہ ثابت کر دیا. اس لیے یہ جو اوباما صاحب کا یہ کہنا ہے کہ ہمارے مقاصد تکمیل پا چکے ہیں, یہ ایک صدارتی امیدوار کا وقت سے پہلے اپنے انتخاب کو جیتنے کے لیے ایک وہ تقریر ہے.
بہت بہت شکریہ.
وہ بھی جانتے ہیں کہ ان کا مقصد جو ہے وہ
جی,
یہی ہے.
جی بہت بہت شکریہ,
وجود رہے.
شکریہ جناب رضوی صاحب. جی قمر آغا صاحب, جناب ایک ہفتہ پہلے واشنگٹن ٹائمز نے ایک تجزیاتی رپورٹ شائع کی تھی جس میں اس نے یہ کہا تھا کہ افغانستان میں امریکہ جنگ ہار چکا ہے और अमरीकी हुकाम के जितनी जल्दी इस हकीकत का एतराफ कर लें उतना ही उनके हक में बेहतर होगा। एक तरफ तो ये रिपोर्ट है, दूसरी तरफ अमरीकी सदर ओबामा का ये कहना कि अफगानिस्तान में हम अपने मकसद में कामयाब रहे हैं। क्या कहेंगे आप इस बारे में?
देखिए, दरअसल इनका जो मकसद था दोनों जगह इराक और अफगानिस्तान में, उसमें इनको बहुत ज़्यादा कामयाबी नहीं मिली है
जी।
बहुत ज़्यादा क्या, कोई ख़ास कामयाबी जिसको कहना चाहिए वो बिल्कुल इनको नहीं मिली है दोनों मुल्कों के अंदर। अब उनके सामने एक तरफ तो उनकी इकोनॉमिक क्राइसिस लगातार बढ़ती चली जा रही है, यूरोपियन यूनियन बहुत बड़ी क्राइसिस में है, और सितम तो ये हो गया है कि ग्रेट ब्रिटेन जैसी जो उनका सबसे बड़ा ट्रस्टेड एलाई है उसकी, वो अभी चंद ही दिन पहले रिसेशन में, उस इकनॉमी इंग्लैंड की इकनॉमी रिसेशन में आ गई है। ग्रीक, आयरलैंड, पुर्तगाल, स्पेन, अब ग्रेट ब्रिटेन, उसके बाद ना तो इनके पास अब इनके सख्त इमीडिएट एजेंडा जो होगा अमेरिका का, वो किसी भी सूरत से कि वेस्टर्न यूरोप की जो इकनॉमी है उनको संभालना, और उनके पास इतने पैसे नहीं होंगे कि आने वाले वक्त में वो दो मिशन पे लड़ सकें। एक तरफ तो बड़ी जंग जिसमें 2-3 लाख सोल्जर रखें, दूसरी तरफ ये कि यूरोप की इकनॉमी, खुद अमेरिकन इकनॉमी भी डिफ़िकल्टी में है। अभी तो रिसेशन से तो वो ज़रूर बाहर आ गई है, लेकिन अनएम्प्लॉयमेंट इतना बढ़ता जा रहा है, क्राइसिस उनके यहाँ बढ़ती चली जा रही हैं, तो मैं नहीं समझता कि वो इकनॉमिकली इस पोजिशन में है कि अपनी बहुत बड़ी को। अच्छा, जहाँ तक सवाल रहा कि कम फौजों के ज़रिए और मनूवर कर लें उस पूरे एरिए को, देखिए अमेरिका की जो मेन पॉलिसी है वो पॉलिसी होती है कि वो अब चाहता ये है कि तेल की सप्लाई लगातार उनके मुल्क की तरफ, अमेरिका वेस्टर्न नेशन की तरफ बनी रहे, और उसका दाम भी बहुत ज़्यादा नहीं होना चाहिए। जो मुल्क या जो ऑर्गेनाइजेशन उस अमेरिकन पॉलिसी के ख़िलाफ़ हैं वहाँ पे उनको वो रिजीम चेंज करना चाहते हैं, और रिजीम चेंज करने के उनके दो स्टेप होते हैं। पहले स्टेप में वो कंटेनमेंट पॉलिसी ऑफ कंटेनमेंट का इस्तेमाल करते हैं, और सेकेंड फेज़ में डायरेक्ट रिजीम चेंज, जिसका बुश ने इराक में और अफगानिस्तान में किया था। तो ये पॉलिसी इतनी बड़ी है जिसको मैं नहीं समझता कि अब इस दौर में, ख़ासतौर से जबकि उनकी इकनॉमी रिसेशन में हो, ये उसकी इम्प्लीमेंट कर सकें। ये महज एक बहुत बड़ी क्राइसिस खड़ी कर देंगे, और ये ज़्यादा कुछ नहीं कर पाएंगे। और इनकी पूरी पॉलिसी ऐसी है, मुझे तो ऐसा लगता है कि तालिबान लगातार बढ़ते चले जा रहे हैं। ये गए थे तालिबान को ख़त्म करने, वो दोबारा से एक बहुत बड़ी पावरफुल फोर्स बन गई है, और ये बड़ा डिस्टेबलाइजिंग फैक्टर है, और उसका असर पूरे खित्ते में पड़ेगा। तो वाशिंगटन पोस्ट की जो रिपोर्ट थी, मैं समझता हूँ वो किसी हद तक सही थी, उसको मानना चाहिए। ये एक फेस सेविंग डिवाइस ढूंढने की कोशिश कर रहे हैं।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया साजिद रिजवी साहब। हमारा वक्त ख़त्म होने को 30 सेकंड का वक्त रह गया है। तालिबान का क्या मसला है? तालिबान के साथ वो जंग भी कर रहे हैं, और तालिबान से
जी बिल्कुल, तालिबान जो है, देखें तालिबान के साथ जो है अमेरिका का सूरत हाल जो है, वो उर्दू में एक मुहावरा है नूरा कुश्ती का, तालिबान के साथ जो है इनकी मुसलसल नूरा कुश्ती हो रही है। अलबत्त वो तालिबान के जो रंगरूट हैं, मुजाहिद हैं, अपने आप को मुजाहिद फी सबीलिल्लाह करार देते हैं, उनको ऊपर ऊपर की कुछ खबर नहीं है कि कहाँ से उनको फीड किया जा रहा है, कहाँ से उनको असलाह मिल रहा है, कहाँ से उनको पैसे मिल रहे हैं, कहाँ से उनको पॉलिसी मिल रही है, इसकी उनको कुछ खबर जो है वो नहीं है। वो सिर्फ एक रंगरूट की हैसियत से, एक फौजी सिपाही की हैसियत से, कि जिसको इससे कोई मतलब नहीं होता कि ये हुक्म कहाँ से आया है, वो सिर्फ अपने अफसर का जो है वो उसके स्टार देखता है, और उसके दर्जे को मद्देनज़र रखता है, और उस पर अमल पैरा होने की कोशिश करता है। तालिबान की इस वक्त सूरत हाल यही है, और अमरीकी जो हैं वो इस पूरे खित्ते में जो है वो अपने चाहते हैं, असल हदफ जो है वो उनका यही है कि ये सूरत हाल जो है बहरानी रहे, और वो किसी तरह काबिज़ रहे इस इलाके पर।
बहुत बहुत शुक्रिया साजिद साहब, बहुत बहुत शुक्रिया। इसी के साथ हम कमर आगा साहब और मंजूर रिजवी साहब के भी शुक्रगुजार हैं, और आपसे